रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको अर्को श्रृंखलामा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। श्रोताहरू, उत्साह, एकता, रूपान्तरण, नेपाली कांग्रेसको 14 महाधिवेशन नाराका साथ नेपाली कांग्रेस पार्टी आफ्नो 14 महाधिवेशन आजदेखि प्रारम्भ गर्दैछ। नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको र धेरै विश्लेषकहरूले यो चाहिँ राजनीतिक पार्टीसँगै लोकतान्त्रिक आन्दोलन पनि हो भनेर भन्ने गरिएको नेपाली कांग्रेस पार्टी आफ्नो 14 महाधिवेशन गर्दैछ। यसलाई देशभित्र बाहिर र देशभित्र र बाहिरका संचार माध्यमहरूले महत्वका साथ हेरेका छन् र सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेको र सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ। हिजै पनि पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा जानकारी गराउनु भएको थियो र त्यस विषयमा हामीले समाचारहरू सम्प्रेषण गरेका छौं र श्रोताहरूलाई जानकारी छ नै। र विक्रम सम्बत 2003 साल माघ 12 र 13 गते प्रथम महाधिवेशन गरेको नेपाली कांग्रेस यतिखेर 14 महाधिवेशनको क्रममा आइपुगेको छ र देशको राजनैतिक विरासत पनि धेरै हदसम्म परिवर्तन भएको छ र जनता धेरै शिक्षित भइसकेका छन् र समसामयिक राजनीतिका मुद्दाहरूसँग जनता तल्लो तहसम्म पनि जानकार भइसकेको यो अवस्थामा कांग्रेसको महाधिवेशनको उपस्थितिको अर्थ लोकतान्त्रिक नेपाल निर्माणको लागि चाहिँ कतिको सहायक हुन सक्छ। आज हामी संवाद गर्छौं र कांग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मासँग हामी संवाद गर्छौं र कस्तो छ तयारी र के भएको छ। पार्टीको महाधिवेशन त पार्टी जीवनको लागि एउटा ठाउँमा छ तर राजनीतिक पार्टीले गर्ने महाधिवेशनले मुलुकको समग्र लोकतान्त्रिक प्रक्रियालाई पुर्याउने योगदान चाहिँ के हुन सक्छ त्यस विषयमा हामी संवाद गर्छौं। श्रोताहरूलाई थाहा छ 2006 साल चैत्र 27 राष्ट्रिय कांग्रेस, नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट नेपाली कांग्रेस नाम भए पनि 2003 सालमा स्थापना भएको र 2003 साल माघ 12 र 13 गते प्रथम अधिवेशन भएको थियो र यो 14 महाधिवेशन हो र विशेष गरेर यी महाधिवेशनका श्रृंखलाहरूमा 2012 सालको महाधिवेशनलाई चाहिँ कांग्रेसले विशेष मान्ने गरेको छ र 12 सालको महाधिवेशनपछि समाजवादी अवधारणा कांग्रेस पार्टीभित्र प्रवेश गरेको हो र कांग्रेसले आफ्नो नारामा समाजवाद भनेर लेख्न थालेको हो र 2012 पछि कांग्रेस समाजवादको बाटोमा जाने नीतिगत घोषणापछि 15 सालको आम निर्वाचनमा जतिखेर 9 राजनीतिक दलले भाग लिएका थिए 2015 सालको निर्वाचनमा र कांग्रेसले 2/3 मत प्राप्त गरेको थियो। त्यसपछि यो श्रृंखलामा यो महिनासम्म आइपुग्दा त कांग्रेसको आफ्नो बाटो छ नै सँगसँगै नेपाली कांग्रेससँगै नेकपा एमाले र राप्रपाले पनि आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ र माओवादी केन्द्र विभिन्न जिल्लाहरूमा महाधिवेशनको क्रममा छ र अन्य दलहरू पनि महाधिवेशनका क्रममा छन् र यसरी विभिन्न दलहरूको यो खालको सन्दर्भहरूसँग जोडिरहँदा र यो खालको सन्दर्भहरूसँग मिसिरहँदाको सन्दर्भ के हो र हामी कसरी अगाडि बढ्छौं भन्ने विषयमा आज हामी संवाद, छलफल र विचार र विश्लेषण गर्छौं। यी सबै प्रक्रियाका निम्ति हामी केबेरपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग सम्पर्क गर्छौं, सम्पर्क स्थापना गर्छौं र यो तयारीको सन्दर्भसँग जोड्छौं र मूलत एउटा राजनैतिक दलको महाधिवेशन र त्यो महाधिवेशनले मुलुकको लोकतान्त्रिक प्रक्रियाका निम्ति पर्न सक्ने प्रभाव के हुन सक्छ त्यस विषयमा जोडिन्छौं र मैले अघि भने यो महिना चाहिँ महाधिवेशनकै महिना जस्तो पनि भएको छ। नेकपा एमाले चितवनबाट आफ्नो महाधिवेशन सकेर फर्किसकेको छ, राप्रपाको महाधिवेशन सकिएको छ, आजदेखि कांग्रेसको महाधिवेशन प्रारम्भ हुँदैछ। यी सबै सन्दर्भहरूसँग जोडिँदाखेरि यी दलहरूका गतिविधिहरू, दलहरूकोमा कार्यकर्ताहरूको र जनता पंक्तिको पनि उत्साहपूर्ण उपस्थिति र सहभागिताले एक प्रकारको उत्साह पनि भरेको धेरैले भनेका छन् र सन्दर्भ कांग्रेससँग जोडिँदा कांग्रेससँगका विभिन्न विरासतहरूसँगका सन्दर्भहरू पनि होलान्। 2007 सालको राजनीतिक आन्दोलन र आन्दोलनलाई नेतृत्व गरेको, त्यसै गरी 2046 सालको आन्दोलन र त्यो आन्दोलनलाई नेतृत्व गरेको र 2062-63 आन्दोलन र त्यो आन्दोलनलाई नेतृत्व गरेको यी सबै सन्दर्भहरू जोडिने गरेका छन् र यसरी 2003 सालदेखिको यो यात्रामा कांग्रेस पार्टीले आफ्नो मूल सिद्धान्तमा लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, न्यायको सर्वोच्चता अनि बालिग मताधिकार जस्ता सन्दर्भहरू जो जोडेको थियो त्यो सैद्धान्तिक धरातलमा चाहिँ आफ्नो ठाउँमा निरन्तर रहिरहेको छ र यसरी आफ्नो ठाउँमा निरन्तर यसरी रहिरहनु र त्यसको प्रक्रियागत रूपमा आफूलाई रूपान्तरण गर्दै लैजानुसँग जोडेर उसले उत्साह, एकता, रूपान्तरण नेपाली कांग्रेसको 14 महाधिवेशन भनेको छ। उत्साह एउटा कुरा हो, एकता अर्को कुरा हो र रूपान्तरण अर्को कुरा हो र मुलुकले देखेर रूपान्तरण खोजिरहेको छ त्यस विषयमा हामी संवाद गर्छौं र आज यतिखेर हामी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग संवाद गर्ने तयारीमा छौं केबेरपछि उहाँसँग हामी संवाद गर्छौं मैले अघि भने प्रथम महाधिवेशन कांग्रेसको 2003 साल माघ 12 र 13 गते भएको थियो प्रथम मजदूर हड़ताल कांग्रेसले प्रारम्भ गरेको थियो 3 साल फागुन 20 विराटनगरमा उसले प्रथम सत्याग्रह पनि गरेको थियो कांग्रेसको दोस्रो महाधिवेशन 2004 साल माघ 20 र 22 गते भएको थियो यसरी उसले आफ्नो महाधिवेशनको क्रममा त्यतिखेर किन वर्षै पछि महाधिवेशन गर्दो रहेछ भन्ने कुराको चाहिँ त्यो उत्साह खोज्नका लागि पनि रहेछ र नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना 2004 साल साउनमा भएको थियो त्यसलाई पनि उसले चाहिँ एउटा महाधिवेशनकै ढंगको रूपमा लिएको थियो यसरी यो सन्दर्भ 14 महाधिवेशनसम्म आइपुगेको छ मैले ब्याकग्राउण्डमा अलिकति कुराहरू गरे यतिखेर चाहिँ नेपाली कंग्रेसका प्रवक्ता एकजना प्रभावशाली युवा नेता जो गम्भीर अध्ययनशील भनेर मानिनुहुन्छ तर्कशील भनेर मानिनुहुन्छ र पक्षमा र विपक्षमा सबैको आँखामा परेको नेता विश्वप्रकाश शर्मा यतिखेर हामीसँग सम्पर्कमा हेलो
हजुर नवराजी नमस्कार जय नेपाल
हजुर नमस्कार यहाँलाई रेडियो नेपालमा स्वागत छ
धन्यवाद
अलिकति भूमिकामा कांग्रेसको सन्दर्भ अलिकति पृष्ठभूमि अलि लामै जोडे मैले यहाँले उत्साह एकता रूपान्तरण भन्नुभएको छ कतिको उत्साही हुनुहुन्छ
निश्चय नै हामीले महाधिवेशनको प्रचारात्मक नारा नवराजी उत्साह एकता रूपान्तरण सफल बनाऊ नेपाली कांग्रेसको 14 महाधिवेशन जे तय गरेका छौँ त्यही मनोविज्ञानका साथ देशव्यापी साथीहरू जो आउनु भएको छ देश बाहिरबाट जनसम्पर्क समितिका साथीहरू विदेशबाट जो आउनु भएको छ उहाँहरूमा हामीमा कांग्रेसका समर्थक शुभेच्छुक सबैमा अहिले एक ढङ्गको उत्साह अभिवृद्धि भइरहेको छ महाधिवेशनले त्यसलाई अझ बढाउनेछ
हिजो पत्रकार सम्मेलनमा पनि धेरै कुरा भन्नुभएको थियो समाचारहरूमा आएकै छन् तर तयारी कुन अवस्थामा
अब महाधिवेशनको हाम्रो 8 पार्टीको तहमध्ये 7 तहको निर्वाचनको प्रक्रिया हुन्छ वडादेखि केन्द्रसम्म सबै तहको अधिवेशन हुँदै गर्दासम्म जुन जागरण बढेको छ त्यो जागरणलाई महाधिवेशनको अन्तिम कार्यक्रम केन्द्रीय महाधिवेशनको जुन छ त्यो आजदेखि सुरु हुँदै गर्दा हामीले सबैभन्दा बढी ध्यान दिने पाटो नै के छ भने यसको अन्तरतत्व जे हो यसको आत्मा जे हो त्यो भनेको काङ्ग्रेसको अब रूपान्तरणको कुरो हो काङ्ग्रेसमा बदलावको कुरो बदलिएको काङ्ग्रेस र बलियो काङ्ग्रेस बनाउने कुरो र त्यो सन्दर्भमा जाँदै गर्दा हाम्रो व्यवस्थापनको कुरो त्यो सँगै घाँसिन्छ अहिले काठमाडौँमा देशभरिबाट कहीँ कसैले जसले सुनिरहनु भएको छ या काठमाडौँमा जसले हेरिरहनु भएको छ हामीले शालीन ढङ्गको प्रचार गरेका छौँ एकदम भड्किलो प्रचार छैन शालीन ढङ्गको प्रचार ठाउँ ठाउँमा ब्यानरहरू गेटहरू स्वागतद्वारहरू यी प्रचारहरू छन् डिजिटल बोर्डहरूबाट प्रचार छ टेलिभिजनहरूबाट हाम्रो छोटो छोटो विज्ञापन प्रचारमा गएको छ त्यस पछाडि बस्ने व्यवस्था खाने व्यवस्था यसलाई व्यवस्थित ढङ्गले त्यस समितिले तय गरेको छ स्वास्थ्यको परिस्थितिलाई ख्याल गरेर मापदण्डलाई पालना गर्नलाई स्वास्थ्य समितिले आग्रह गरेर सोही बमोजिमको सेनिटाइजरको व्यवस्था भौतिक दूरी राख्नलाई धेरै परिस्थिति सम्भव उद्घाटन समारोह सामान्यतया हुँदैन तर पनि त्यसबारेको सतर्कता मास्क लगाउनलाई अनिवार्य गरिएको व्यवस्था स्वयंसेवकहरूको राम्रो व्यवस्थापन भव्य उद्घाटन समारोहको स्टेज अनि स्वदेश र विदेशबाट आउनुभएका साथीहरूलाई राम्रोसँग बस्ने व्यवस्था विपक्षी नेताहरू सहितको सहभागिता यी समग्र कुराबाट नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशनको नवराजी हामी व्यवस्थित ढङ्गले उद्घाटन र प्रारम्भ आज गर्दैछौँ
विदेशी पाहुनाहरू कसरी आउनुहुन्छ सोसलिस्ट इन्टरनेसनलसँग पनि जोडिएको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित भएको पार्टी हो वर्षौंदेखि बीपी कोइरालाकै पालादेखि तपाईँहरूको अहिले अन्तर्राष्ट्रिय सम्बन्ध अतिथिहरू आउने क्रम कस्तो छ
अब अहिले पहिला पहिलाको अधिवेशनहरूमा सोसलिस्ट इन्टरनेसनलबाट पनि सहभागिता रहि आएको हो नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशनहरूमा किनभने नेपाली काङ्ग्रेस पार्टी अन्तर्राष्ट्रिय रूपमा समाजवादीहरूको सङ्गठनसँग आबद्ध छ तर यसपटकको अलिकति फरक परिस्थिति नवराज्य के छ भने धेरै अतिथिहरू न हामी निम्त्याउने मानसिकतामा थियौँ न अतिथिहरू हाम्रो निम्तो पाइसकेर उहाँहरू सहभागी बन्ने स्थिति थियो तर उहाँहरूको भौतिक रूपमा सहभागिता हुने सङ्ख्या न्यून नै रहन्छ कोरोनाको प्रतिकूलता जे छ विश्वव्यापी रूपमा तर अर्कोतर्फ चाहिँ हामीलाई बाहिरबाट सहभागी नभइरहँदै गर्दा पनि शुभकामनाका सन्देशहरू थुप्रै प्राप्त भएका छन् जो हामी त्यहाँनिर सुनाउँछौँ भने
यी चाहिँ तयारीका सन्दर्भमा भए अनि अरू कार्यकर्ताहरू काठमाडौँ आउनु भएको छ, उनीहरूको व्यवस्थापनको कुरा अघि गरिसक्नुभयो। अब यो उत्साह, यो खालको महाधिवेशनले मुलुकको लोकतान्त्रिक प्रक्रियालाई कस्तो योगदान पुर्याउँछ, समग्र मुलुककै लोकतान्त्रिक प्रक्रियालाई? हिजो प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो काङ्ग्रेसको अधिवेशन काङ्ग्रेसका लागि मात्रै नभएर मुलुकको लोकतान्त्रिक प्रक्रियालाई पनि महत्वपूर्ण कुरा हो भन्नुभएको थियो।
अब नेपाली काङ्ग्रेस पार्टीको अधिवेशनहरूले विगतमा जसरी चाहिँ देशलाई निर्णायक बाटो दिएको थियो नवराजजी, त्यस्तै ढङ्गले कुनै नयाँ ऐतिहासिक निर्णय गर्नुपर्ने, 12 सालको अधिवेशनले तपाईँको समाजवादको नीति लिने गरे जस्तै, अथवा 7 सालको क्रान्ति पूर्व क्रान्तिको लागि निर्णय लिए जस्तै, या 62-63 आन्दोलनको पूर्व महासमिति बैठकले गणतन्त्रतर्फ जाने भनेर उद्घोष गरे चाहिँ, यो प्रकारको कुनै बिल्कुलै एकदम ऐतिहासिक राष्ट्रलाई नै नयाँ मोड दिने खालको निर्णय गर्नुपर्ने राष्ट्रिय परिस्थितिमा अहिले हामी छैनौँ। तर सँगैमा हामी केमा छौँ भन्दाखेरि भने, हामीले जे जस्ता उपलब्धिहरू लामो सङ्घर्षबाट प्राप्त गरेका छौँ, ती उपलब्धिको दस्तावेज जे छ नेपालको संविधान, संविधानलाई अपनत्व गर्नुपर्ने, तुलनात्मक रूपले अरूले यसमा रहेका कमजोरीलाई टेकेर चाहिँ राजनीतिक प्रक्रिया अगाडि बढाउनु होला, तर काङ्ग्रेस यसमा रहेको सौन्दर्यलाई यसमा फरक फरक ठाउँमा उभिएर पनि हामीले साझा दस्तावेज बनाएका छौँ, यसलाई बनाउनेले पनि अपनत्व साझा ढङ्गले नलिने हो भने यसको भविष्य कसरी रहन्छ भन्ने मनोविज्ञानका साथ नेपाली काङ्ग्रेस पार्टी यसको अपनत्व लिने, यसलाई चाहिँ अपनत्व दायरा बढाउनलाई यससँग विमति राखेको, मधेसले केही विमति राखेको होला, अथवा दलित समुदायले, जनजाति समुदायले, महिलाले, थारूले, जसले जे यसमा केही अपेक्षाहरू थप राख्नु भएको होला, त्यो विषयलाई सम्बोधन गर्दै आगामी दिनमा जाने। यो व्यवस्था ठिक छ, हाम्रो अव्यवस्थालाई अन्त्य गर्ने हो भन्ने कुरालाई अभिवृद्धि गर्न जाने, लोकतान्त्रिक प्रणाली ठिक छ तर लोकतान्त्रिक संस्कृतिलाई स्थापित गर्न जाउँ भन्ने कुरालाई चाहिँ अलि सम्प्रेषण गर्ने, यस्ता कुराहरूमा चाहिँ हाम्रो ध्यान रहन्छ। नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन हुनु भनेको कसैको लागि परबाट हेर्दै गर्दा काङ्ग्रेसको त हुने एउटा दलको भन्ने विषय मात्रै होइन, काङ्ग्रेसभन्दा बाहिर रहेका, काङ्ग्रेसको विपक्षमा रहेकाहरूका लागि पनि यो किन महत्त्वपूर्ण छ भने, नेपालको सबैभन्दा पुरानो दलले यदि आफूलाई रूपान्तरित र आधुनिक बनाउने कर्म गर्नलाई यो महाधिवेशनबाट केही योगदान गर्यो, केही मनोविज्ञानको विकास गर्यो भने त्यसले समग्रतामा राजनीतिमा सबै राजनीतिक दलहरूमा त्यसको सकारात्मक प्रभाव पर्दछ। त्यस कारणले यो अधिवेशनलाई विशेष रूपमा चाहिँ काङ्ग्रेस पार्टीको लागि एउटा विशेष उत्सव त छ, तर मलाई लाग्छ कि सबैभन्दा पुरानो दल, देशको नेतृत्व गरिरहेको दल, ठुला ठुला सबै परिवर्तनहरूको चाहिँ नेतृत्व गरेको दलको अधिवेशन भनेको त्यो दलको समग्रतामा एउटा नयाँ जीवन, नयाँ परिवर्तित अध्याय प्रारम्भ हुँदै गर्दाखेरि त्यो चाहिँ नेपाली काङ्ग्रेस पार्टी मात्र होइन अरूको लागि पनि विशेष महत्वको विषय छ।
नेपालमा नेपाली काङ्ग्रेस मात्रै एउटा यस्तो पार्टी हो जसले अरू राजनीतिक दललाई दुश्मन करार गर्दैन। नेपालका धेरै जस्ता कम्युनिस्ट पार्टीहरूको दस्तावेजहरू, पुरानो दस्तावेजमा फलानु पार्टी चाहिँ हाम्रो वर्ग दुश्मन हो, फलानु दुश्मन हो भनेर कित्ता तोकेको पाइन्छ। यो हिसाबले नेपालका सबै राजनीतिक दलसँग दस्तावेजका हिसाबले सुमधुर सम्बन्ध भएको काङ्ग्रेस पार्टी व्यवहारमा कस्तो छ? यद्यपि गठबन्धनको नेतृत्व पनि काङ्ग्रेसले गरिरहेछ, ती दलहरूसँगको संवाद सम्पर्क, उनीहरूलाई अतिथिक रूपमा बोलाउने राख्ने, यो चिजलाई चाहिँ महाधिवेशनको बेलामा हुनुहुन्छ, दस्तावेजहरू बनाउने बेलामा नै हुनुहुन्छ, कसरी हेर्नुहुन्छ अरू दलहरूसँगको सम्बन्ध?
अरू दलहरूसँगको सम्बन्धलाई परिभाषित गर्ने गरी हामी अहिले यो महाधिवेशनमा कुनै त्यस्तो नीतिगत दस्तावेजहरू प्रस्तुत गरिरहेका छैनौँ नवराजी। पहिलो कुरो म स्पष्ट गर्न चाहन्छु कि भने, हामीले गएको केन्द्रीय कार्य समितिको बैठकबाट नीति अधिवेशन र नेतृत्व अधिवेशन भनेर फरक फरक छुट्याउने निर्णय गर्यौँ, र 14 महाधिवेशनले समग्र रूपमा नेतृत्व चयनको अधिवेशनमा परिणत भइसकेको छ, त्यो निर्णय बमोजिम, र हामी नेतृत्व चयनमा केन्द्रित रहन्छौँ। यद्यपि महामन्त्रीको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, अनि केही अनुमोदन सम्बन्धी विषयहरू प्रस्तुत चाहिँ बैठकमा केन्द्रीय कार्य समितिले पारित गरे बमोजिम बन्द सत्रमा प्रस्तुत हुन्छ, तर अन्य राजनीतिक दलहरूको सन्दर्भमा हामीले अहिले कुनै डकुमेन्टमा अहिले नराखिरहँदै गर्दा पनि एउटा विषय स्थापित छ, त्यो भनेको के हो भने, अरूले डकुमेन्ट लेख्दै गर्दा लेख्नु होला, उहाँहरूको अधिकारको हामी सम्मान गर्दछौँ, लेख्दै गर्दा काङ्ग्रेसलाई अथवा कसैलाई दुश्मन भन्ने, वर्ग शत्रु भन्ने, अथवा कुनै न कुनै रूपमा चाहिँ नकारात्मक शब्दावलीहरूको प्रयोग गरेर त्यस पछाडि अलिक अझै पर गएर भन्दै गर्दा गाली जस्तै कुरा पनि अभिव्यक्तिमा भाषणहरूमा राख्ने हुन्छन् कतिपय दलहरूको होलान्, म यो दल अमुक दल भनेर पार्टीको महाधिवेशनको उद्घाटनको दिन पार्टीको प्रवक्ताले म कसैको पनि त्यसरी नाम लिन चाहन्न, तर जहाँसम्म नेपाली काङ्ग्रेस पार्टीको कुरा हो, नेपाली काङ्ग्रेस पार्टी गालीमा विश्वास गर्दैन, आलोचना स्वाभाविक हो, एउटा दलले अर्को दललाई एउटा कमजोरीलाई केलाएर आलोचना हुन्छन् तर त्यसलाई गालीमा जान दिनुहुन्न, प्रतिस्पर्धा हुन्छन् तर त्यसलाई प्रतिद्वन्दितामा जान दिनुहुन्न, प्रतिस्पर्धा हुँदै गर्दा त्यसलाई लोकतान्त्रिक संस्कारभित्र राख्नुपर्छ। त नेपाली काङ्ग्रेस पार्टी सोच्दछ कि नेपालको एउटा दल अर्को दलको दुश्मन होइनौँ, हामी एउटा दल अर्को दलको सहयात्री हौँ, यो सहयात्रा लोकतान्त्रिक प्रक्रियाबाट जनताको हितको लागि समर्पित हुनुपर्छ। हाम्रो दुश्मनी हो भने त यहाँको जे हामीले अन्त्य गर्न सकेको पछौटीपन छ, हाम्रो गरिबी छ, एउटा गरिबीबाट राष्ट्रलाई उठाउँदै गर्दा एउटाले अर्कोलाई दुश्मनीतर्फ सोचिरह्यो भने वर्षौँ लाग्छ। त्यसकारण देशको खुसियालीको कुरो, जनताको खुसियालीको कुरो, देशको समुन्नतिको कुरो, जनताको हितको कुरोमा जाँदै गर्दाखेरि एउटा दलले अर्को दललाई दुश्मन मान्ने, एउटा दलले अर्को दलका प्रति आवेग राख्ने, गाली राख्ने, यो खालको विसङ्गति भयो चाहिँ गलत छ। त्यसैले चाहिँ मैले व्यक्तिगत रूपमा राख्दै गरेको दस्तावेजमा पनि नवराजी के कुरा उल्लेख गरेर पहिलो अवधारणा पत्र 24 बुनामा राखेँ भने हिजो राजनैतिक परिवर्तन अब राजनीतिमा परिवर्तन, राजनीतिमा परिवर्तन भयो भने त्यसले समग्रताको परिवर्तनलाई गति दिन्छ भनेर, र नेपाली काङ्ग्रेस पार्टीको शाश्वत मान्यता पनि हामी परिवर्तनतर्फ जाँदै गर्दा एक आपसँगको सहकार्यलाई, राजनीतिको रूपान्तरणलाई, राजनीतिक संस्कृतिको विकासमा दिन्छौँ।
त्यो राजनीतिमा परिवर्तन, हिजो राजनीतिक परिवर्तन थियो, अहिले राजनीतिमा परिवर्तन भन्नुभएको छ, त्यो राजनीतिभित्र राजनीति मात्रै छैन नि होइन,
त्यो भित्र चाहिँ हाम्रो राजनीतिक रूपमा चाहिँ हामी कहाँ चुकेका छौँ, हाम्रा कमजोरीहरू के भएका छन्, हामीले सम्पादन गर्नुपर्ने कुरा के बिर्सिरहेका छौँ, हामीले साझा रूपमा सम्पादन गर्नुपर्ने विषय के हो जसलाई दलको आँखाले नहेरेर सिङ्गो देशले साझा आँखाले हेर्नुपर्छ, र कस्तो गर्यो भने राजनीतिको एउटा आकर्षण पर रहेको, राजनीतिभन्दा पर रहेको युवाले पनि आकर्षण देख्द छ, वितृष्णा अन्त्य हुन सक्दछ भन्ने कुराहरू गाँसेर चाहिँ हिजो राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन भन्ने दस्तावेज चाहिँ बनाइएको हो।
मैले नेपाली काङ्ग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मासँग सम्वाद गरेँ, मसँग थोरै समय बाँकी छ, अब पटक पटकको आन्दोलनमा नेतृत्व गर्नुभएको, वैचारिक नेतृत्व पनि गर्नुभएको, लेखनसँग कला साहित्यसँग निकट हुनुभएको र धेरै काङ्ग्रेसी जनहरूले भने अनुसार प्रवक्ताका रूपमा केही वर्षदेखि काङ्ग्रेसलाई गम्भीर रूपमा चलायमान गर्नुभएको विश्वप्रकाश शर्मासँग मात्रै जोडिएर दुई मिनट कुरा गरौं। यो महाधिवेशनको महायज्ञमा विश्वप्रकाश शर्माको ठाउँ कहाँनिर हो?
अब स्वाभाविक छ कि पार्टीको प्रवक्ता भएर यसबीचमा गरेका कार्य, त्योभन्दा अगाडि नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष भएर गरेको कार्य, त्योभन्दा अगाडि पार्टीको विद्यार्थी संगठनकै अन्य विभिन्न जिम्मेवारी, स्कुलको तहको सभापतिदेखि क्याम्पसको सभापतिदेखि जिल्लाको सभापतिदेखि नेपी संघको केन्द्रीय सदस्य महामन्त्री हुँदै सभापति हुँदै प्रवक्तासम्मको काम गरेर आउँदै गर्दा साथीहरूले राखेको अपेक्षा, दिनुभएको सुझाव सल्लाह भनेको नेपाली काङ्ग्रेस पार्टीको महामन्त्रीको रूपमा कार्य विश्वप्रकाश शर्माले गर्नु उपयुक्त हुन्छ। अब एउटा मतको प्रश्न मात्रै होइन, एउटा भविष्य निर्माण गर्ने यात्रातर्फ जाँदै गर्दा त्यहाँ जाँगरिलो ढङ्गले, बलियो ढङ्गले उभिनुपर्छ भन्ने धेरै साथीहरूको मत छ र मैले भन्ने पनि गरेको छु। बदलिएको काङ्ग्रेस, बलियो काङ्ग्रेस, 14 महाधिवेशनबाट नवीन काङ्ग्रेस भनेर, र त्यो बन्ने बनाउने दिशामा जाँदै गर्दा नवराजी अहिले मेरो तयारी साथीभाइको शुभेच्छा बमोजिम महामन्त्री पदको लागि भइरहेको छ।
धेरै युवाहरू आउनु भएको छ, मान्छेहरूले भन्छन् झन्नै 50% हाराहारी तन्नेरी पुस्ताको मान्छे हो काङ्ग्रेसमा प्रवेश छ भनेर, बुढो दल भन्ने थियो तर तन्नेरीहरूको अकस्मात आकर्षण देखियो, त्यो आकर्षण ल्याउनुमा प्रवक्ताको रूपमा तपाईँको भूमिका पनि छ कि?
मलाई लाग्छ कि नेपाली काङ्ग्रेस पार्टीमा समग्र आकर्षण भनेको डिएनडी भन्ने गर्दछु म, डेमोक्रेसी एन्ड डेभलपमेन्ट, यो दुईटा कुराको लागि कुनै कसैसँग सम्झौता रहित ढङ्गले उभिने दल हो नेपाली काङ्ग्रेस, डेमोक्रेसी एन्ड डेभलपमेन्ट डिएनडी, र आजको युवाको सबैभन्दा ठुलो अपेक्षा पनि त्यही हो। त्यसैलाई सम्प्रेषण गर्ने कुरामा धेरै साथी लाग्यो होला, विश्वप्रकाश पनि लाग्यो होला, यो एकजनाको मेहनतले कुराले होइन, हामी सयौं साथीहरूको चाहिँ यसमा भूमिका छ, र देशभरि उहाँ रहनुभएका हजारौं हजार नेपाली काङ्ग्रेस पार्टीको पार्टी पंक्ति, जिल्लामा नेतृत्व गर्नुभएका पार्टीका सभापतिहरू, केन्द्रीय कार्य समितिहरू रहनुभएका साथीहरू, भातृ र शुभेच्छुक संस्थामा नेतृत्व गर्नुभएका साथीहरू, सबैको महत्वपूर्ण योगदान छ, जसको कारणले गर्दै गर्दा हामी 4 लाखबाट 8 लाख प्लस क्रियाशीलमा पुगेका छौँ। र तपाईँले अघि भन्दै गरेको तथ्याङ्कमा जाँदै गर्दा नेपाली काङ्ग्रेस पार्टीको टोटल क्रियाशील संख्याभित्रबाट अहिले 61.63% क्रियाशील सदस्य चाहिँ 50 वर्षभन्दा मुनिको हुनुहुन्छ, र नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशनमा पनि अहिले चाहिँ त्यही ढङ्गले चाहिँ करिब 50% चाहिँ संख्या चाहिँ देखिएको छ। नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशनमा सहभागी हुन आएका 18 वर्ष, 19 वर्ष, 20 वर्ष यो उमेर समूहदेखि लिएर 40 वर्ष भनेको ठुलो संख्या र 50 वर्ष भनेको ठुलो संख्या छ। समग्रतामा यो चाहिँ नेपाली काङ्ग्रेस पार्टीको एउटा पुरानो वृक्षमा पलाएको नयाँ पालुवाको रूपमा यो युवाहरूलाई, युवा पङ्क्तिलाई हामीले लिएका छौँ र यिनै युवा पङ्क्तिको जगमा नेपाली काङ्ग्रेसको भविष्य मात्रै होइन, यो देशको उज्यालो अनुहार पनि यही युवा पङ्क्तिको मुस्कुराहटभित्र हामी अधिवेशनमा खोज्नेछौँ, खोजिरहेका छौँ, आशावादी छौँ र विश्वस्त पनि छौँ कि अबको काङ्ग्रेसले बलियो काङ्ग्रेस र बदलिएको काङ्ग्रेस भएर देशलाई ऊर्जाशील ढङ्गले एउटा समुन्न यात्रातर्फ, एउटा नवीन सपनातर्फ, बिपी कोइरालाको सपनासँग आजको युवाको सपनालाई गाँसेर एकाकार गरेर नवीन सपनाका साथ देशलाई हामी अगाडि लिएर जाँदैछौँ।
हस्, समय दिनुभयो, निकै व्यस्त हुनुहुन्थ्यो, आज महाधिवेशन उद्घाटन दिन पार्टीको प्रवक्ता तपाईँ राति त्यो आज उद्घाटन गरिने ठाउँमा राति अबेरसम्म हुनुहुन्थ्यो, तर पनि बिहानै समय दिनुभयो रेडियो नेपाल तर्फबाट धेरै धेरै धन्यवाद।
हवस् नवराजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, सुनिरहनु भएका सबै आदरणीय श्रोताहरूलाई पनि विश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट धन्यवाद, जय नेपाल।
हामी काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग सम्वाद गर्दै थियौं, उहाँले भन्नुभयो जस्तो 50 वर्ष मुनिका 61.63% महाधिवेशन प्रतिनिधिहरू सहभागी भएर आज 14 महाधिवेशन प्रारम्भ गर्दैछन्। यस विषयमा हामी सूचना र जानकारी दिनेथ्यौं। हस्त, आजको अन्तर सम्वाद यहीँ सकिन्छ। मेरा सहकर्मीहरू सन्तोष रेग्मी, शंकर भण्डारी र अन्य साथीहरूसहित म नवराज लम्साललाई बिदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।